यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुहुने। आज थप 3 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या 246। संक्रमण बढ़ेसँगै लकडाउनमा कड़ाई। सरकारले कोरोना भाइरस परीक्षणको दायरा बढ़ाइरहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालद्वारा संसदीय समितिलाई जानकारी। र विश्वभर कोरोना भाइरस संक्रमितको संख्या 44,55,000 नाग्यो। निको हुनेको संख्या करिब 16,76,000। राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपरान्ह 4 बजे संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। नीति तथा कार्यक्रम पेश गर्न आवश्यक तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रपति भण्डारीले संसदमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। आज थप 3 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या 246 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज काठमाडौँमा 1 जना, नवलपरासीमा 1 जना र कपिलवस्तुमा 1 जना नयाँ संक्रमित थपिएको जानकारी दिनुभयो। आज संक्रमण पुष्टि भएका मध्ये 2 जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा र 1 जनाको भरतपुरमा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हाल संक्रमण पुष्टि भएकाहरूमध्ये 35 जना उपचारपछि निको भई घर फर्किएका छन् भने बाँकी संक्रमितहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हालसम्म नेपालमा 198 जना पुरूष र 48 जना महिलामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म 22,664 जनाको पीसीआर विधिबाट र 62,327 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। पछिल्लो 24 घण्टामा 1,363 जनाको पीसीआर र 2,800 जनाको आरडीटी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यसै गरी देशका विभिन्न स्थानमा 15,700 जना क्वारेन्टाइनमा र 272 जना आइसोलेशनमा रहेका छन्। काठमाडौँ उपत्यकाभित्रका अस्पतालहरूमा 6 जना र बाँकी देशका विभिन्न स्थानमा रहेका अस्पतालहरूमा रहेको प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। यसै गरी कोरोना भाइरसका बारेमा जानकारी दिन मन्त्रालयले संचालन गरेको निशुल्क कल सेन्टरहरू 11:33 र 11:15 पछिल्लो 24 घण्टामा 1,457 जनाले सम्पर्क गरी आवश्यक जानकारी लिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। यसै गरी कोरोना संक्रमण परीक्षणको दायरा विस्तार गर्ने उद्देश्यले प्रदेश नम्बर 1, 2, 5 कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न 28 जिल्लामा परीक्षण शुरू गर्ने तयारी भएको पनि मन्त्रालयले जनाएको छ। संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले नेपाल र भारतको सीमानामा अलपत्र परेका नागरिकलाई स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याउन निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बोलाई 10 बुँदे निर्देशन दिँदै सीमामा अलपत्र परेका नागरिकलाई संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा स्वास्थ्य परीक्षण गरी आफ्नो घर पठाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो। समितिले विदेशमा रहेका मजदूर, विद्यार्थी र अन्य सबै नेपाली नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेशन सहित आवश्यक व्यवस्था गर्न तथा विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन एवं तयारी गर्न समेत निर्देशन दिएको सभापति जयपुरी घरतीले जानकारी दिनुभयो। यसै गरी समितिले कोरोना भाइरसको असरलाई मध्यनजर गरी आर्थिक वर्ष 2077-78 को बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न समेत निर्देशन दिएको छ। छलफलमा मन्त्री ढकालले COVID-19 को परीक्षणको दायरालाई बढ़ाइरहेको बताउनुभयो। यस्तै कोरोना भाइरसको कारण लकडाउनमा परि अलपत्र परेका मजदूर, विद्यार्थी र नागरिकलाई स्थानीय सरकार तथा सरकारवालासँग सही तथ्याङ्क तयार पारी राहतको व्यवस्थापन गर्न समितिले सरकारलाई निर्देशन दिएको छ। प्रदेश नम्बर 2 कोरोना संक्रमितको संख्या बढ़दै गएपछि सिराहामा निषेधाज्ञा जारी गरिएको छ। छिमेकी जिल्ला सप्तरी, धनुषा, उदयपुर र भारतमा कोरोना संक्रमितको संख्या बढ़दै गएपछि अहिलेसम्म कोरोना संक्रमण नपाइएको सिराहा जिल्लालाई सुरक्षित राख्न आजदेखि निषेधाज्ञा जारी गरिएको सिराहाका प्रमुख जिल्लाधिकारी सरोज प्रसाद गुरागाईले जानकारी दिनुभयो। कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँका उत्तर पूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाई गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन्। आज बिहानैदेखि बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिका क्षेत्रमा बाहिरबाट आउनेलाई रोक लगाउन थालिएको हो। उपत्यका बाहिरबाट भित्रिएका तीनजनामा मंगलबार कोरोना भेटिएपछि आजदेखि सबै नाकामा कडाई गरिएको छ। सर्लाहीमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँलाई नै सील गरिएको छ। संक्रमित व्यक्तिको सम्पर्कमा आएका ती व्यक्तिका परिवार र छरछिमेक गरी 30 जनाको स्वाब संकलन गरी प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। पर्सामा जारी निषेधाज्ञा तथा लकडाउनको अवज्ञा गरी रातारात भारतीय सीमाबाट नेपाल भित्रिएका 24 जनालाई गए राती स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका छन्। खुल्ला सीमाको फाइदा उठाउँदै भारतको सीमावर्ती इलाकाबाट भित्रिएका नागरिकहरूलाई नियन्त्रणमा लिई प्रहरीको सहयोगमा क्वारेन्टाइनमा राखिएको सुगौली गाउँपालिकाका स्वास्थ्य संयोजक जगन्नाथ शाहले बताउनुभयो। भारतको दिल्ली र मुम्बईबाट पर्साको भिसुवा र जानकी टोलमा नाका हुँदै नेपाल फर्किएका 21 जनालाई घर पस्नु अगाडि बाटोबाटै स्थानीयले नियन्त्रणमा लिई पर्साको पेटारुवा सुगौली गाउँपालिका वड़ा नम्बर 5 निचुटाकमा रहेको क्वारेन्टाइनमा राखिएको शाहले बताउनुभयो। यसैगरी भारतको दिल्ली र यूपीबाट पर्साको प्रसौनी भाटा भएर नेपाल भित्रिएका 3 जनालाई पनि गैराती नै नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवालले बताउनुभयो। सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढ़ाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डाक्टर मनोज कुमार शर्माको एकल इजलासले आज कोरोना भाइरसको महामारीबाट बस्न पीसीआर परीक्षणको दायरा बढ़ाउन र त्यसको अभाव हुन नदिन अन्तरिम आदेश जारी गरेको हो। साथै आदेशमा महामारी नियन्त्रणमा सरकारले गरेका कामहरूका बारेमा 15 दिनभित्र लिखित जवाफ दिन समेत भनिएको छ। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस महामारीको संकटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकता देखिएको बताउनु भएको छ। एकीकृत अखिल नेपाल शिक्षक संगठनले सूचना संचार तथा प्रविधि सम्बन्धी शिक्षकहरूका लागि आयोजना गरेको 5 दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको भिडियो संवाद मार्फत आज उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले हरेक नकारात्मकताभित्र मानिसहरूले सकारात्मकताको खोजी गरी विचार र शिक्षा प्रणालीको विकासको ठूलो योगदान दिन सक्ने भएकाले प्रशिक्षणमा सहभागी शिक्षकले त्यस अनुसारको सन्देश विद्यार्थी र अभिभावक समक्ष लानुपर्नेमा जोड़ दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको महामारीका कारण क्षति बेहोर्नु परेको वर्तमान अवस्थामा नेपालको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्ने र त्यसमा निजी क्षेत्र र श्रमिकहरूको सहयोगको आवश्यकता औल्याउनु भएको छ। पर्यटन मन्त्री भट्टराईले आज रेडियो नेपालसँग कुराकानी गर्नुहुँदै पर्यटन क्षेत्रका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाइएको र सन् 2020 देखि 2030 सम्मका लागि विशेष कार्यक्रम ल्याइने पनि बताउनुभयो।
यो 2020-30लाई एक दशकलाई नेपालको पर्यटन दशकको रूपमा अगाडि बढाउने, त्यसको निम्ति सामान्यत यो 2020 भनेको हाम्रो जोगिने बाँच्ने वर्ष हुन्छ, 2021 चाहिँ पुनर्स्थापनाको वर्ष हुन्छ र 2022 चाहिँ नर्मल हुन्छ अनि हामी अगाडि स्टेब्लिन्छौं भन्ने यो दृष्टिकोणबाट योजना बनाउँदैछौ। सर्ट टर्म चाहिँ यदि नेपालमा कोरोनाको रोकथाम नियन्त्रणमा हामीले सफलता हासिल गरौं भने हामी यो 2020 अथवा आउने आर्थिक वर्षमा हाम्रो जोड़ चाहिँ आन्तरिक
मन्त्री भट्टराईले पर्यटन व्यवसाय निजी क्षेत्र र श्रमिकहरूको योगदानबाट मात्रै अगाडि बढ़ने हुनाले सरकारले उनीहरूको सुरक्षाका लागि पनि विशेष ध्यान दिने बताउनुभयो।
पर्यटन व्यवसायीहरूलाई हामी यो COVID-19 प्रभावबाट पुनर्स्थापित गर्न जुन प्याकेजहरू दिन्छौं होमवर्क हामीले गरि नै रहेका छौं र हाम्रो तर्फबाट अर्थ मन्त्रालयमा प्रस्ताव पनि पठाएका छौं। 10 लाख श्रमिकहरू प्रत्यक्ष र अप्रत्यक्ष ढंगले यसमा जोड़िएका छन्। उनीहरूलाई कामबाट निस्किनुपर्ने अवस्था नहोस् भन्नका निम्ति सरकारले पनि त्यसमा केही योगदान दिन्छ, श्रमिकहरूले पनि यसमा योगदान गर्नुपर्छ र व्यवसायीले पनि केही योगदान गर्नुपर्छ।
नेपालको पर्यटन क्षेत्रमा करिब 8 लाख मानिसहरू प्रत्यक्ष अप्रत्यक्ष संलग्न रहेको र देशको कुल गार्हस्थ उत्पादनमा करिब 3-7% योगदान रहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वनलाई आय आर्जनको प्रमुख स्रोतका रूपमा विकास गरी वातावरण संरक्षणको ठोस योजना बनाउन सरकारसँग माग गरेको छ। कांग्रेस संसदीय दलको वन तथा वातावरण मन्त्रालय समन्वय समितिका संयोजक राजेन्द्र कुमार केसीले आज वन मन्त्री शक्ति बहादुर बस्नेतलाई भेटेर आगामी आर्थिक वर्ष 2077-78 को बजेट निर्माणमा वन क्षेत्रलाई उच्च प्राथमिकता दिनेबारे सुझाव दिनुभयो। कांग्रेस नेता केसीले कोरोनाका कारण उद्योग, कल कारखाना, बैंकिङ क्षेत्र, कृषि, विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन, व्यापार लगायत सबै क्षेत्र प्रभावित भएको, रेमिटेन्समा रास आउने र रोजगारीका लागि विदेशमा रहेका लाखौं युवा स्वदेश फर्कने अनुमानका साथ कांग्रेसले वन क्षेत्रलाई रोजगारी र आयसँग जोड्न सरकारलाई सुझाव दिएको बताउनुभयो। उद्योगी व्यवसायीहरूले कोरोनाका कारण अप्ठ्यारोमा परेको अर्थतन्त्रलाई बचाउन सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत पर्याप्त प्रोत्साहन प्याकेज ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना प्रदेश च्याप्टरका पदाधिकारीहरूको सहभागितामा कोरोनाले स्थानीय उद्योग व्यवसाय र अर्थतन्त्रमा पारेको प्रभाव विषयमा भएको भर्चुअल छलफलमा उद्योगी व्यवसायीहरूले त्यस्तो धारणा व्यक्त गर्नुभएको हो। आफ्ना सदस्यहरूसँग भर्चुअल छलफल मार्फत सुझाव संकलन गरी स्थानीय उद्यमी व्यवसायीहरूको समस्याका बारेमा संघीय सरकारलाई सुझाव दिने उद्देश्य अनुरूप महासंघले यस्तो छलफलको शुरूआत गरेको जनाएको छ। छलफलमा विश्व नै कोरोनाको त्रासमा रहेको अहिलेको समयमा विश्वका अधिकांश राष्ट्रले उद्योग व्यवसायसहित अर्थतन्त्रको संरक्षणका लागि महत्वपूर्ण राहत कार्यक्रम घोषणा गरिसकेको तर सरकारले भने अहिलेसम्म पनि आकर्षक प्रोत्साहन प्याकेज ल्याउन नसकेको भन्दै आगामी बजेट मार्फत त्यस्ता कार्यक्रम आउनेमा निजी क्षेत्र आशावादी रहेको बताइएको छ। छलफलमा महासंघका अध्यक्ष भवानी राणा, उपाध्यक्ष किशोर कुमार प्रधान र महासंघको प्रदेश च्याप्टरका अध्यक्षहरू सहभागी हुनुहुन्थ्यो। बर्दिवास नगरपालिकाले लकडाउनका समयमा भारतबाट फर्केर आएका 8 जनालाई क्वारेन्टाइनमा राखेको छ। वैशाख 30 गते भारतबाट बर्दिवास नगरपालिका भित्रिएका सबैलाई क्वारेन्टाइनमा राखिएको बर्दिवास नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। हालसम्म सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ। कोरोना भाइरसको संक्रमणको नियन्त्रण एवं रोकथामका लागि काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यका विभिन्न ठाउँमा सर्वसाधारणका लागि साबुन पानीले हात धुने व्यवस्था गर्दै आएको छ। साथै पानी ट्याङ्कर चालकलाई पीपीई को व्यवस्था पनि गरेको छ। यस सम्बन्धी रिपोर्ट संवाददाता अजय बमबाट।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड क्युकेललाई आर्थिक सहयोग गर्दै भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न सय ठाउँहरूमा साबुन पानीले हात धुने व्यवस्था गरेको हो। सर्वसाधारणको आवाजावत बढ़ी हुने स्थानहरूमा पानीको ट्याङ्की राखेर साबुन पानीले हात धौं, कोरोनाबाट बचौं भन्ने नारासहित हात धुने व्यवस्था गरिएको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन साबुन पानीले हात धुनु राम्रो भएकाले ठाउँ ठाउँमा हात धुनका लागि पानी र साबुनको व्यवस्था गरिएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डाक्टर सञ्जीव विक्रम राणाले जानकारी दिनुभयो।
व्यवस्थापन बोर्डको सेवा प्रदायकको रूपमा रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले शुरूको लकडाउनमा नै यो चाहिँ 30 स्थानमा चाहिँ राखिसकेको छ। त्यो बाहेक काठमाडौँ उपत्यकामा करिब करिब 90 स्थानमा साबुन पानीले हात धुने प्रविधि चाहिँ जडान भएको छ। र त्यो बाहेक ट्याङ्करमा काम गर्ने जुन चालक भए सहचालकहरू हुनुहुन्छ उहाँहरूको सुरक्षाको लागि दृष्टिगत गरेर मास्क, पन्जा, सेनिटाइजर, भाइजर, सुरक्षा इक्विपमेन्ट, सुरक्षा सामग्रीहरू चाहिँ वितरण गरेको छौं।
लकडाउनको समयमा उपत्यकावासीलाई खानेपानीको समस्या हुन नपाओस् भनेर ट्याङ्करबाट विभिन्न स्थानमा खानेपानीको वितरणको व्यवस्था पनि गरिएको छ। उपत्यकामा बसोबास गर्ने धेरै मानिस हाल उपत्यका बाहिर गएको हुनाले खानेपानीको समस्या नभएको बोर्डका कार्यकारी निर्देशक डाक्टर राणाले बताउनुभयो।
अहिलेको अवस्थामा ड्राई सिजन पनि हो र अहिले यो महामारीले गर्दाखेरि पानीको मान्छेले हात बढी धुने र घरमै बस्दाखेरि पानी बढी खपत गर्ने एकातिर छ भने काठमाडौँबाट धेरै चाहिँ आफ्नो घरमा गएको स्थिति पनि छ। यो दुईटै कुरालाई चाहिँ हामीले चाहिँ मध्यनजर गर्दाखेरि वास्तवमा एक हिसाबले ब्यालेन्स जस्तो भएको चाहिँ मैले ठान्छु। र हाम्रो सेवा प्रदायक काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आफ्नो दैनिक कामहरू नियमित रूपमा खानेपानी वितरण गर्ने कामहरू गरिरहेकै छ।
विश्व स्वास्थ्य संगठनका अनुसार आधारभूत आवश्यकताहरू पूर्ति गरी स्वस्थ रहनका लागि प्रत्येक व्यक्तिलाई दैनिक 50-100 लिटर पानी आवश्यक पर्दछ। तर काठमाडौँ उपत्यकामा भने खानेपानीको माग र आपूर्ति बीच धेरै फरक रहेको छ। बोर्डका अनुसार हाल काठमाडौँ उपत्यकामा दैनिक 43-50 करोड़ लिटर खानेपानी आवश्यक भए पनि क्युकेलले 14-20 करोड़ लिटर मात्र वितरण गर्न सकिरहेको छ। अजय बम, रेडियो नेपाल, काठमाडौँ।
Wow, real mate, you do. डाउनलोड त झनै फास्ट.
हे गाइस, के छ त्यस्तो फास्ट?
एन्टिसिको 4G
प्रस्तुत छ नेपालको फास्टेस्ट 4G LTE एडभान्स नेटवर्क का साथ.
यो त साच्चै नै फास्ट रहेछ.
पछिल्लो पुस्ताको एनटी 4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा. एनटी 4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार.
अब बाँकी समाचार. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि सबै स्वास्थ्यकर्मीको कोविड 19 परीक्षण शुरू गरिएको जनाएको छ. स्वास्थ्यकर्मीले जुनसुकै बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ़ने हुँदा PCR विधिबाट परीक्षण शुरू गरिएको मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले जानकारी दिनुभयो. यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदूर र पत्रकारको पनि कोविड 19 परीक्षण गर्ने भएको छ. उहाँले उनीहरू लकडाउनको समयमा पनि काममा खटिरहेकाले परीक्षण गर्ने र त्यसका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको बताउनुभयो. कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी रहेको अवस्थामा पर्वतका किसानहरू व्यावसायिक तरकारी खेतीमा व्यस्त रहेका छन्. जिल्लाका स्थानीय तहहरू पनि कृषिमा रोजगारी सृजना गर्ने गरी योजना बनाउन थालेका छन्। पर्वतबाट रोशन तिवारीको रिपोर्ट.
चारवटा छन् टनेल, दुईटा कच्ची, दुईटा पक्की, लगभग 420 जति बिरुवा छन् यो अहिले नयाँ बनाएकामा.
उस्मा नगरपालिका 14 आर्थर डाँडा घरका दिलीराम शर्मा. शर्माले चारवटा टनेलमा विभिन्न प्रकारका तरकारी फलाउनु भएको छ. लकडाउनमा पनि तरकारी उत्पादन र बजारीकरणमा समस्या छैन. बरू लकडाउनमा गाउँमा मानिस धेरै आएको हुनाले किसानहरूले अरू बेला भन्दा बढ़ी उत्पादन र बिक्री गर्न पाएका छन्। मोदी गाउँपालिका 7 रामजाका किसान सूर्य बहादुर केसी.
कोरोनाले
सबै क्षेत्रमा समस्या पारे पनि कृषिमा भने ठूलो क्षति नभएकोमा सबैभन्दा सुरक्षित पेसा कृषि नै रहेको यहाँका अगुवाहरू दावी गर्छन्. त्यसैले विदेशबाट काम छोडेर फर्किएकाहरूलाई कृषि पेसामै लाग्न कुस्मा नगरपालिका 11 पकुवाका गणेश पौडेलले सुझाव दिने गर्नु भएको छ.
म पनि 27 महिना खाडी मुलुक कतारमा चाहिँ काम गरेर एकदमै दुःख पाएपछि अहिले गाउँमा आएर व्यावसायिक तरकारी खेती गर्न लागेको छु र अहिले कोरोनाको कारण रोजगारी गुमाएर फर्किन लाग्नुभएका विदेशमा दुःख पाएर गाउँमा के गर्थे, के गर्ने हो भनेर सोच्ने साथीहरूलाई पनि मैले कृषि पेसामा लाग्ने सुझाव दिने गरेको छु.
विदेशमा रहेका युवाहरू रोजगारी छाडेर गाउँ फर्किए भने उनीहरूलाई समस्या पर्ने देखेपछि पर्वतका स्थानीय तहहरूले पनि कृषिमा रोजगारी सृजना गर्ने गरी आगामी वर्षको योजना बनाइरहेका छन्। फलेवास नगरपालिकाका नगर प्रमुख पदम पाणी शर्मा.
सबै मानिसहरूलाई विभिन्न तहका उत्पादनमा जोडिएका छौँ. कृषि फर्म, पशु फर्म, घरेलु औजार उद्योग, महिला उद्योग र तपाईँको चाहिँ अझ साना किसानहरूलाई आवश्यकता अनुसार टनेल बनाउनुहोस्, हामी चाहिँ निशुल्क चाहिँ प्लास्टिक टनेल दिन्छौँ. उत्पादन वृद्धि गर्नको निम्ति त्यो खेतीलाई पनि अत्याधुनिक गर्ने, आधुनिकरणको खेती गर्नको निम्ति हामीले प्रयत्न गरेका छौँ.
प्रदेश र स्थानीय तहहरू पनि आगामी वर्षको बजेट र योजना बनाउन थालिरहेका छन्। सबै सरकारको प्राथमिकता युवाहरूलाई कृषिमा आकर्षित गर्नेमा केन्द्रित हुनुपर्ने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीको सुझाव छ. अब कोरोना संकटबाट पाठ सिकेर नेपालीहरूले बाँझिएको जमिन उपयोग गरी आर्थिक उपार्जनमा लाग्नु उत्तम विकल्प हुन सक्छ. रोशन तिवारी, रेडियो नेपाल, पर्वत.
बाजुरामा आरडीटी किटको अभाव भएको छ. किट अभावमा जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका 160 जनालाई परीक्षण नगरी घर पठाइएको छ. 14 दिन क्वारेन्टाइनको बासपछि अनिवार्य रूपमा आरडीटी जाँच गरेर मात्र घर पठाउनु पर्ने प्रावधान छ. तर किट अभावका कारण परीक्षण नगरी घर पठाइएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो. अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ालाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले आगामी बजेटमा समेट्नुपर्ने संचार क्षेत्रका प्राथमिकताका विषयमा आज सुझाव दिएको छ. समितिका अध्यक्ष राजेन्द्र अरियालले बुझाएको 9 बुँदे सुझाव पत्रमा कोरोना जोखिमका कारण प्रभावित संचार क्षेत्रलाई विशेष व्यवस्था गर्नुपर्ने उल्लेख छ. समितिको सुझावमा कोरोना प्रभावित जिल्ला र काठमाडौँमा स्थलगत रूपमा खटिएका संचारकर्मीको PCR परीक्षण गराउन तथा उनीहरूको जीवन बीमा साथै कोरोना पत्रकार राहत कोष स्थापना गर्नुपर्ने उल्लेख छ. लकडाउनको समयमा बैतडी र दार्चुलामा गरी अवैध रूपमा हालसम्म 100 भन्दा बढ़ी नेपाली महाकाली नदी तरेर नेपाल भित्रिएका छन्. सीमा सील रहेका बेला अवैध रूपमा महाकाली नदीमा ट्यूब मार्फत बैतडीमा 40 जना भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिम्ब नेगीले बताउनुभयो. उनीहरू सबैलाई अनिवार्य 14 दिन क्वारेन्टाइनमा राख्ने गरिएको उहाँले जानकारी दिनुभयो. तनहुको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 12 व्यावसायिक कागती खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ। वडामा सूचीकृत भई 25 भन्दा बढ़ी कागतीको बिरूवा रोप्ने कृषकलाई 3 वर्षसम्म प्रति बिरूवा 100 रूपियाँ दिइने भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या 2,98,856 पुगेको छ। कोरोना भाइरसका कारण हालसम्म 44,55,000 भन्दा बढ़ी मानिस संक्रमित छन् भने करिब 16,76,000 भन्दा बढ़ी मानिस संक्रमण मुक्त भएका छन्। कोरोना भाइरसका कारण बढ़ी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या 14,30,000 नाघेको छ भने मृतकको संख्या 85,197 पुगेको छ। कोरोना भाइरसका कारण बेलायतमा 33,186, इटलीमा 31,106, स्पेनमा 27,321 जनाको मृत्यु भइसकेको छ। यसैबीच छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या 78,810 पुगेको छ भने भाइरसका कारण मृत्यु हुनेको संख्या 25,264 पुगेको छ। विश्वभर कोरोना भाइरस महामारीका रूपमा फैलिएको बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस कहिल्यै निर्मूल नहुन सक्ने चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनको आपतकालीन विषयमा भएको भर्चुअल संवादका क्रममा त्यहाँका एक उच्च प्रतिनिधिले कोरोना भाइरस एचआईभी जस्तै कहिले निर्मूल नहुन सक्नेतर्फ सचेत गराएका थिए। यसैबीच संयुक्त राष्ट्रसंघले विश्वभर कोरोना भाइरसका कारण मानिसहरूले मानसिक दुःख भोगिरहेको बताएको छ। यसै गरी अमेरिकी अधिकारीहरूले चिनिया ह्याकरहरूले कोरोना भाइरस सम्बन्धमा अनुसन्धान गरिरहेका संगठनहरूलाई तारो बनाइरहेका आरोप लगाएका छन्। अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईले कोरोनाको खोप उपचार र परीक्षणमा अनुसन्धानरत अमेरिकी संस्थाहरूको वेबसाइट ह्याक गर्न चिनिया सम्बद्ध ह्याकरहरूले कोशिश गरेको थाहा हुन आएको बताएको हो। अमेरिकाले चीनलाई अमेरिका विरूद्ध साइबर आक्रमण गरेको आरोप लगाउँदै आएको छ भने चीनले यस आरोपको सिधै अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको नियन्त्रणका लागि अहिले लागू लकडाउन र कड़ी कड़ाउ खुकुलो पार्न नहुने आफ्ना सल्लाहकार संक्रमण रोग विशेषज्ञको भनाई स्वीकार गर्न नसकिने बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले संक्रामक रोग विज्ञ डाक्टर एन्थोनी फाउसीले हिजो सांसदहरूसँगको छलफलमा लकडाउन हटाए भयावह अवस्था आउन सक्ने बताएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। डाक्टर फाउसीले विद्यालयहरू अहिले नै शुरू गर्न नहुने पनि सुझाव दिनुभएको थियो। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस कहिले पनि निर्मूल हुन नसक्ने चेतावनी दिएको छ। अफगानिस्तानको राजधानी काबुलको एउटा प्रसूति गृहमा बन्दुकधारीले गरेको आक्रमणमा ज्यान गुमाउनेको संख्या 24 पुगेको छ। बन्दुकधारीहरूको आक्रमणमा आमा र नवजात शिशु तथा नर्सहरू समेत मारिएका छन्। 16 जना घाइते भएका छन्। बन्दुकधारीहरूले नवजात शिशुहरूको समेत हत्या गरेकोमा सबैतिरबाट व्यापक निन्दा भएपछि आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन। अर्को एउटा घटनामा आत्मघाती आक्रमणकारीले मलामी गहिरहेकाहरूको भीड़मा विस्फोट गराउँदा 32 जनाको मृत्यु भएको थियो। अब मौसम सम्बन्धी जानकारी। आज देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक तथा स्थानीय वायुको प्रभाव रहेकाले देशको पूर्वी भूभाग तथा मध्य पहाड़ी भूभागमा सामान्य बदली र पश्चिमी पहाड़ी भूभाग तथा मध्यको तराई भूभागहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका मध्य र पूर्वी भूभागका थोरै स्थानहरू र पश्चिमी पहाड़ी भूभागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित असिना र हावाहुरीको सम्भावना रहेको पनि मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 26.9 डिग्री सेल्सियस, न्यूनतम 18.9 डिग्री सेल्सियस, वर्षा 7 मिलिमिटर। काठमाडौँको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस, वर्षा 12.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.3 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस र देपायलको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुहुने। आज थप 3 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या 246, संक्रमण बढ़ेसँगै लकडाउनमा कड़ाई। सरकारले कोरोना भाइरस परीक्षणको दायरा बढ़ाइरहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालद्वारा संसदीय समितिलाई जानकारी र विश्वभर कोरोना भाइरस संक्रमितको संख्या 44,55,000 नाग्यो निको हुनेको संख्या करिब 16,76,000 यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ अवस्त नमस्ते